आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो नमस्कार रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ म अर्जु विष्ट सल्यानी आदिवासी जनजातिको संस्कृति प्रकृति र मानवबीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो सशक्तिकरणको यात्रा जारी छ कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने जलवायु कार्य जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली जीवन पद्धति अधिकार र योगदानको पहिचान सम्मान र संरक्षणका लागि वकालत गर्ने जलवायु कार्य जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने आदिवासी सम्पदा अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन् विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ मनाङ मुस्ताङ कास्की र केही गाउँहरूमा लक्षित छ संस्कृति प्रकृति र मानवबीजको साइनो अटुट हुने गर्छ यसलाई खलबल्याउन खोजियो अस्तित्व समाप्त हुन्छ यसको महत्त्व र पहिचान सबै गुम्ने खतरा हुन्छ मानिसहरू प्रकृतिमा बस्न रुचाउँछन् त्यसको उपभोग गर्छन् रमाउँछन् र त्यसलाई जोगाउने हक पनि उनीहरूकै हो तर बढ्दो मारमैत्री नभएको विकास र विश्व औद्योगिकरणको कारण अप्ठ्यारो भइरहेको छ विश्वमा बढ्दो औद्योगिक विकासले मानव जीवन सङ्कटमा पर्ने खतरा उत्तिकै छ अर्को रीतिरिवाज चालचलन रहनसहन खाद्य संस्कार भाषा संस्कार संस्कृति हराउने त होइन भन्ने चिन्ता पनि छ पुरानो खाइखेली आएको स्थानमा सङ्कट उत्पन्न हुने त होइन यस्ता प्रश्नहरू पनि छन् हाम्रो कर्तव्य प्रकृति हरियाली जोगाउनुपर्ने जैविक विविधताको ख्याल गर्नुपर्ने र पृथ्वीलाई जोगाउँदै समग्र पारिस्थितिक प्रणालीको रक्षाका लागि अग्रसर हुनुपर्ने मुख्य आवश्यकता हो यसैको सशक्तिकरणको लागि नेपाल आदिवासी जनजाति महासङ्घले जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम ल्याएको हो यसमा आइसिआईको आर्थिक सहयोग र नेफिन वाइएईको सहकार्य रहेको छ
आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रुख बिरुवाले दिने दाना र फल तथा जङ्गलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
नेपाल आदिवासी जनजाति महासङ्घ
आजको कार्यक्रम हामीले 32 विश्व आदिवासी जनजाति दिवस अगस्त 9 सन्दर्भमा तयार पारेका छौँ विश्व आदिवासी जनजाति दिवस प्रत्येक वर्ष अगस्त 9 दिन विश्वभर मनाइन्छ यो दिवस सन् 1994 संयुक्त राष्ट्रसङ्घले आदिवासी जनजातिहरूको अधिकार भाषा संस्कृति परम्परा र पहिचानको संरक्षण तथा सम्मान गर्ने उद्देश्यले घोषणा गरेको हो यस दिवसले आदिवासी जनजातिहरूले समाज संस्कृति वातावरण संरक्षण तथा दिगो विकासमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न सबैलाई सचेत गराउँछ नेपालमा पनि विभिन्न कार्यक्रम र्याली सांस्कृतिक प्रस्तुति अन्तर्क्रिया तथा जनचेतनामूलक गतिविधिहरू मार्फत यो दिवस मनाउँदै आइएको छ विश्व आदिवासी जनजाति दिवसले समानता समावेशिता सामाजिक न्याय र सांस्कृतिक विविधताको सम्मान गर्ने सन्देश दिन्छ साथै आदिवासी जनजातिहरूको भाषा संस्कार र परम्पराको संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्न प्रेरणा प्रदान गर्छ यसै सन्दर्भमा कार्यक्रम साइनोका लागि आज हामीले नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय महासचिव विमल सारु मगरज्यूसँग कुराकानी गरेका छौँ कार्यक्रमलाई अगाडि बढाउँ आदिवासी जनजातिको आवाज अधिकार र मर्मलाई उठान गरिएको यो गीतबाट
Adi, adi, adi,
गीतपछि अब कार्यक्रममा 32औं विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय महासचिव विमल सारू मगरज्यूसँग गरिएको यो कुराकानी सुनाऊ। विमल सारू मगरज्यू, नमस्ते, यहाँलाई कार्यक्रममा स्वागत छ। 32औं विश्व आदिवासी दिवस नेपालमा कसरी मनाइँदैछ, यसको तयारी कसरी गरिएको छ?
नेपाल आदिवासी जनजाति महासङ्घको महासचिव विमल सारू मगरको तर्फबाट 32औं विश्व आदिवासी दिवसको सन्दर्भमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। 32 वर्ष पहिलादेखि विश्वभरि विश्व आदिवासी दिवस मनाउने गरेको छ। त्यो सँगसँगै नेपालमा पनि हरेक वर्ष अगस्त 9 चाहिँ विश्व आदिवासी दिवस भनेर मनाउने गरेका छौँ। खास गरी यो 32औं विश्व आदिवासी दिवसको सन्दर्भमा फरक गरी मनाउँदैछौँ। त्यो भनेको हिजो हामी एउटा हलमा कार्यक्रम गरेको थियो भने अहिले चाहिँ यो काठमाडौँको खुला मन 50,000 जनाको सहभागितामा एउटा व्यापक सांस्कृतिक ऱ्याली सहित हाम्रो बाजा मनाउने गरेका छौँ। ऐतिहासिक काम गर्दैछौँ। 56 जातीय संस्थाका आफ्ना आफ्ना सांस्कृतिक वेशभूषा खाना सँगसँगै अहिले विश्वभरिका झन्डै 300 जर्नलिस्टहरू पत्रकारहरू पनि हामी पुलिस मार्फत निम्त्याएका छौँ। एकदमै महत्त्वपूर्ण तरिकाले मनाउँदैछौँ। आन्दोलनकै रूपमा हामीले मनाएका छौँ। त्यो चाहिँ नेपालमा आइसके पश्चात हाम्रा प्राप्त उपलब्धिहरू रक्षाको निम्ति पनि खास आन्दोलनकै रूपमा जनाउने छ। युएनले अथवा अन्तर्राष्ट्रिय माना बनाउने उद्देश्यले अहिलेको पनि अनरिङ सेफ गार्डिङ लाइफ एन्ड वेलबिङ भन्ने छ अन्तर्राष्ट्रिय माना। हामीले नेपालको सन्दर्भमा चाहिँ प्राप्त अधिकारको रक्षा आदिको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता, यो मूल नाराको साथ अहिले हाम्रो नेपाल आदिवासी जनजाति महासङ्घले विगत भन्दा फरक र अहिले खास गरी राजधानीमा नेवार समुदाय, तामाङ समुदाय, नेवार समुदाय त्यसै गरी मगर समुदायको उल्लेखनीय हाम्रो सहभागिता, झाँक्री डिग्रे कमराहरू झन्डै 500 उहाँहरूको कमेन्ट अनुसार चाहिँ रङ्गुना त्यसै गरी नेवार समुदायबाट चाहिँ झन्डै 500 उहाँहरूको डिग्रे नाच 40,000-50,000 चाहिँ उपस्थितिमा एउटा ऐतिहासिक एउटा
प्रदेशहरूबाट अर्थात् जिल्लाहरूबाट पनि प्रतिनिधिमूलक सहभागिता हुन्छ वा बागमती प्रदेश वरपर छेउछाउबाट हुन्छ, कस्तो छ यो चाहिँ?
उपत्यकाभित्रका काठमाडौँ, ललितपुर र भक्तपुर त्यसै गरी नजिकका जिल्लाहरू चाहिँ धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर यो भित्रका आदिवासी जनजातिहरू र त्यो सँगसँगै त्योभन्दा पनि अलिक बढी फरक चाहिँ अहिले हामीले नेवारहरूको खास गरी मगरहरूको त्यसै गरी हाम्रो तामाङहरूको गुठीहरूबाट लिएर अनि उहाँहरूको बज्रजाली गुठी, महागुठी र नेवारे दौगु भन्दा पनि बाहिर रहनुभएका त्यो सँगसँगै हुन्छ। अनि मगरहरूको पनि नेपाल मगर सङ्घ मात्रै नभइकन त्योभित्र रहेको चाहिँ भूमे समाज, त्योभित्र भेजा समाज, कौरा समाज, धार्मिक सांस्कृतिक समूहहरू तामाङमा पनि त्यही अनुसारको आउनुहुन्छ भने नेपाल आदिवासी जनजाति महासङ्घको अध्यक्षको संयोजकत्वमा 151 मूल आयोजक समिति बनाएको छौँ। त्यसभित्र चाहिँ को को हुनुहुन्छ भन्दाखेरि अब 56 जातिमा हाम्रा 56 जाति त्योभित्र चाहिँ हाम्रो सङ्घीय परिषद सदस्य 1-1 हुन्छ, प्रत्येक जातिबाट 2 हुन्छ, 56 बिना त्यो हुन्छ। 12 सम्बन्धित संस्थाहरू छन्, महिला, युवा, विद्यार्थीहरू, राजनीतिक दलमा आबद्ध आदिवासी जनजातिहरूलाई पनि दलसँग सम्बन्धित रहेका आदिवासी सङ्घ संस्थानहरूलाई पनि अहिले हामीले सह आयोजक हुने गरी र पालिका वडासम्म पनि हाम्रो मास लिएर आउनुहुने जति पनि ज्यापु समाजबाट लिएर मगर सङ्घका जति पनि हुनुहुन्छ उहाँहरूलाई पनि सह आयोजक गर्ने ज्ञानहरू पनि सह आयोजक राखेको छ। दसवटा उपसमितिहरूको संयोजक बनाएका छौँ। नेपालमा गणतन्त्र स्थापना पश्चात दुई तिहाईको सरकारले 1972 को संविधानमा व्यवस्था भएको अनुसार आदिवासीको सन्दर्भमा गणतन्त्र धर्मनिरपेक्ष समानुपातिक समावेशी संघीयता कम्तीमा यो पाँचवटा महान उपलब्धिहरू छन्, यसलाई चाहिँ कार्यान्वयन गरेर लिएर जानुपर्ने सन्दर्भमा हामी त्यो आशा गरेका छौँ। तर चाहिँ अब आदिवासी प्रतिष्ठान खारेज, आदिवासी आयोग खारेज, उचित बौद्ध सेवा समितिहरू खारेज, अब संघीयता नै खारेज हुने खालका चाहिँ नि विभिन्न खालका क्रियाकलाप हामीले देखेको कारणले अब हामी खबरदारी पनि गर्न चाहन्छौँ। राज्यलाई चाहिँ पाँच उपलब्धिहरूको यसलाई संस्थागत कार्यान्वयन गर्नुको सट्टा अब यसलाई चाहिँ खुसियो भने आदिवासीहरू चाहिँ यसले चाहिँ किञ्चित कदापि चाहिँ यसलाई स्वीकार गर्नेवाला छैनन् भन्ने खालको एउटा मासमा त्यो चाहिँ हामीले देखाउनको लागि अहिले हामीले 50,000-50,000 एउटा परिकल्पना गरेर लिएर आएका छौँ।
भनेपछि अहिले संविधान संशोधनको कुराहरू गरिरहँदाखेरि हाम्रा अधिकारहरूको कटौती र त्यो जोखिम पनि छ भन्ने संशय चाहिँ कायम रहेको छ।
पक्कै गरी कहाँनिर हामीलाई झस्काएको छ भने 2072 को संविधान आफैमा पूर्ण छैन, समय अनुसार चाहिँ त्यसलाई फराकिलो बनाउँदै लिएर जानुपर्छ भन्ने मान्यता हो। अघि मैले भनेको छैन गणतन्त्र धर्मनिरपेक्षता समानुपातिक समावेशी संघीयता यी कुराहरू चाहिँ एउटा उपलब्धि हो, खास गरी आदिवासी जनजातिहरूको पनि हामी देशमा भएका राजनीतिक दलका आन्दोलन रूपबाट प्राप्त उपलब्धिहरू हुन्। अब त्यो गर्दै गर्दा हामीले भनेका पहिचानका कुराहरू जातीय पहिचानको आधारमा नै प्रतिशतको नामान्तरण, त्यसै गरी स्थानीय भाषामा चाहिँ अब कामकाज सरकारी कामकाजको भाषामा यी सबै कुराहरूलाई चाहिँ अझ बढी चाहिँ कार्यान्वयन गर्नुपर्ने यो बलियो सरकारले, तर उल्टो चाहिँ उहाँहरूले चाहिँ अहिले त्यो प्राप्त उपलब्धिहरूलाई नै त्यसै गरी चाहिँ प्रतिष्ठान खारेजी, आयोग खारेजी, अनि देश संसदले अब संघीयता खारेजी, संविधान संशोधनको नाममा स्थानीय तहमा दलविहीन, यो दलविहीन त हामीले हिजो पनि हेर्दै आएको हो, स्थानीय तहमा चाहिँ दलविहीन ताजाको पालामा चाहिँ अब त्यो कहीँ त्यति फरक आएको त होइन भन्नेलाई हामीलाई चाहिँ शङ्का उपशङ्का चाहिँ लागेको पुग्दै गरी हो। यो चाहिँ हामी नितान्त शान्तिपूर्ण तरिकाबाट हाम्रो आफ्नो मानलाई दायाँ दायाँ गर्न पाउँदैन, यो दायाँ दायाँ गरियौँ भने त्यसमा हामी जस्तो सुकै पनि हामी आन्दोलन गर्न तयार छौँ भन्ने एउटा चाहिँ सन्देश पनि हो भने अर्को चाहिँ हामी यो विश्व आदिवासी दिवस संसारभरि नेपालमा गरेर भएको संसारभरि नै यसलाई मनाउने भएको कारणले हाम्रो चाहिँ भाषा धर्म संस्कार संस्कृति पखाजनित परम्पराहरूलाई अब यो चिज त राज्यले नै गराउनु पर्ने थियो। हामी 50% जनसङ्ख्या भएको आदिवासीहरूको यो चाहिँ दिवसमा राज्यले नै तपाईँको कम्तीमा पनि एउटा छुट्टी दिए त्यो दिनलाई बिदा गरेर चाहिँ राज्यले नै मनाउनु पर्ने हुन्थ्यो, तर नेपालमा अहिलेसम्म त्यो भएको छैन। तथापि हाम्रो चाहिँ राज्यलाई खबरदारी पनि हो र हामी अहिले चाहिँ एउटा ऐतिहासिक कार्य गर्दछौँ।
भनेपछि पहिचानमा आधारित संघीयता, प्रदेशको नामाकरण र स्वायत्तताको मुद्दामा आन्दोलन सुस्ताएको छैन।
हाम्रो नेपाल आदिवासी जनजाति महासङ्घले स्थापनादेखि उठाउँदै पहिचानको सवालमा अब अहिलेको संविधानको धारा 56.5 खास गरी संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र, विशेष क्षेत्रका जुन कुराहरू छन् त्यो एउटा चाहिँ तपाईँको सम्मानित सर्वोच्च अदालतबाट पनि त्यो कुराहरू फैसला भइसकेका विषय र अहिले मुख्य गरी अहिलेको सरकारले प्राप्त उपलब्धिमाथि नै धावा बोलेको हामीले थाहा भएको कारणले के चाहिँ नारा नै अहिले प्राप्त उपलब्धिको रक्षा आजको आवश्यकता भन्ने पहिलो चाहिँ हामीले त्यो राखेका छौँ। हिजो हामीले जल जमिन जङ्गलका कुरा गऱ्यौँ, आदिवासीका अग्राधिकारका कुरा गऱ्यौँ, तथापि अहिले हामी प्राप्त गरिसकेका उपलब्धिहरू घुम्ने हो कि भन्ने हामीलाई चाहिँ त्यो चाहिँ सरकारको गतिविधि लागेको हिसाबबाट हामीले त्यो छौँ। अहिलेदेखि उठाउँदै आइरहेको विषय हाम्रो यथावतै छ, प्राप्त उपलब्धिको त्यो रक्षा समिति हुनुपर्छ, त्योभन्दा पछाडि फर्किन पाइँदैन। नेपाल सरकारलाई चाहिँ हाम्रो अहिलेको त्यो माग राख्ने कुरा हुन्छ, कथन पछाडि त्यो पछाडि फर्कियो भने हाम्रो तर मान्य हुनु छैन।
आदिवासी मुद्दाहरूमा दलका नेताहरूलाई अघि अलिकति पनि उठाउनुभयो सबै हुनुहुन्छ, यसलाई दलीय स्वार्थभन्दा माथि उठाएर सबैले विशुद्ध रूपमा एउटा साझा मञ्चको रूपमा दिगो भएर अगाडि बढ्नुपर्छ, आवाज उठाउनुपर्छ भन्दा तपाईँ के भन्नु?
अहिले खास गरी हामी राजनीतिक दलहरूलाई पनि त्यो निमन्त्रणा गर्दैछौँ। अहिले मात्रै हाम्रो अध्यक्षको आइसकेका छैन, हाम्रो सम्मान्य राष्ट्रपतिज्यूले नै ल्याउने हाम्रो प्रमुख अतिथिको कुरा चलिरहेको छ, लागिसकेका छैन। हामी चाहिँ राजनीतिक दलहरूप्रति त्यति नकारात्मक छैन, किनकि नेपालमा जति पनि देशमा जति पनि आन्दोलनहरू परिवर्तन भएका छ त्यसमा चाहिँ राजनीतिक दलहरूको मुख्य भूमिका छ। हामीले एउटा मिटिङ पनि गरिसक्यौँ, सरकारभन्दा बाहिर रहेका राजनीतिक दलहरूलाई हामीले यो घुम्ने खतरा देखिँदैछ भन्ने भयो भने सरकार पक्षका खास गरी राष्ट्रपतिका चाहिँ आदिवासी जनजाति साथीहरूलाई हामीले चाहिँ अब यो चाहिँ सरकारले गर्नु हुँदैन है, अब कम्तीमा चाहिँ यो चाहिँ अब पछाडि फर्किन मिल्दैन है भन्ने चाहिँ उहाँहरूलाई हामीले राख्यौँ। हाम्रो मुभमेन्टमा हाम्रो यो पर्वमा छँदै राजनीतिक दलहरू मात्रै सहभागी, उहाँहरूले पनि मासै आउँदै हुनुहुन्छ र यो उहाँहरूको प्रतिबद्धता हो। पहिचान सहितको संघीयतामा, जातीय पहिचान सहितको संघीयतामा एउटा केन्द्र सरकारले एउटा कुरा गर्ने हुन्छ र मूलत यो प्रदेशभित्र प्रदेश सरकार स्थानीय भाषाको कुरा स्थानीय सरकार अब यो भएको हिसाबबाट हामीले केन्द्रबाट सङ्घबाट भन्ने कुरा एउटा रहने कुरा भयो। स्पेसली अब यो प्रदेशको नामाङ्करण हुनु सम्बन्धमा प्रदेशभित्र नै एउटा चाहिँ हामीले नवीन बनाउनु दिनुहुन्छ जसको हामी अहिले भाषाको सम्बन्धमा बागमती प्रदेशमा नेपाल आदिवासी जनजाति महासङ्घले आदिवासी शक्ति राजनीति दलका आदिवासी वन्यजीवहरूलाई एक ठाउँमा ल्याउने वातावरण मिलायौँ। संविधानमा भएका खास गरी मातृभाषा सरकारी कामकाजले मातृभाषा जस्तै तामाङ भाषा र नेपाली भाषा बागमती प्रदेशमा लागू गराउन हामी सफल भयौँ। त्यसै गरी गण्डकीमा मगर भाषा र गुरुङ भाषाको सन्दर्भमा पनि हामीले त्यहाँ पहल गरिरहेका छौँ, त्यसले पनि कार्यक्रम अगाडि बढेका छ। त्यस्तै अरू लुम्बिनी प्रदेशमा अरू प्रदेशहरूमा जो गएको छ र यहाँले भने जस्तै राजनीतिक दलहरूसँग हामी सहकार्य गर्ने, हाम्रो कुरा राजनीतिक दलहरूलाई भन्ने र राजनीतिक दलहरूको के हुँदा तपाईँहरूको आदिवासीको सन्दर्भमा, पहिचानको सन्दर्भमा, प्रदेशहरूको नामाङ्करणको सन्दर्भमा तपाईँहरूको कुरा के हुन्छ त्यो नचपाइकन चाहिँ भन्नुपर्छ भनेर हामी उहाँहरूलाई निमन्त्रणा पनि गरेका छौँ र यो कार्यक्रममा उहाँहरूको पनि सहभागी छ। म यहाँहरूलाई यसरी गरिरहन चाहन्छु।
अब अलिअलि उत्थानशीलको बाटोमा गइरहेको अवस्था देखिन्थ्यो। संस्थागत संरचनाको पुनर्संरचना, आदिवासी जनजाति आयोग, उत्थान राष्ट्रिय प्रतिष्ठान जस्ता संरचनाहरूको खारेजी वा निष्प्रभावी बनाउने बहस बितिरहेको हो।
यहाँले भने जस्तै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जसको त्यसको संरचना हेरियो भने आफूलाई एकदमै महत्त्वपूर्ण छ, त्यो आफ्नो बलियो संरचना छ, त्यो सम्माननीय प्रधानमन्त्रीज्यू त्यसको अध्यक्ष रहने गरी, मन्त्रालयको मन्त्रीज्यू त्यसको सहअध्यक्ष, जातीय संस्थाको सिफारिसमा नेपाल आदिवासी जनजाति महासङ्घ त्यसको एउटा सिफारिस तिनवटा हुन्छ, एउटा सिफारिस गर्ने तिनवटा सदस्य रहेर सिफारिस गर्ने सन्दर्भमा त्यो उपाध्यक्ष रहने गरी त्यो थियो र एउटा बलियो चाहिँ प्रतिष्ठानको ऐन बनेको थियो। अब त्यो ऐनलाई पनि सबैले खास गरी अरू अरू विषयमा जस्तै गरी एउटा साझा बास्केटमा टोकरीमा राखेर यो प्रतिष्ठान खारिजीको चाहिँ कुरा आयो, हामीले व्यापक त्यसको चाहिँ अहिले पनि आन्दोलन गऱ्यौँ, सबै राजनीतिक दलका मान्यजीहरूलाई हामीले डिनर मिटिङ राखेर हाम्रो ध्यान आकर्षण गरायौँ, हाम्रो कुरा भन्यौँ, प्रेजेन्टेसन गऱ्यौँ। प्रतिपक्षका मान्यजीहरू, सरकार पक्षका मान्यजीहरू, यो चाहिँ कुनै पनि हालतमा आधा जनसङ्ख्या भएको आदिवासीहरूको यो चाहिँ हटाउन मिल्दैन र अहिले पनि जुन मन्त्रालयमा महिला बालबालिका मन्त्रालयमा लिएर गएको राखिएको छ त्यो हामीलाई चाहिँ हामीलाई पनि त्यसको अब त्यो चाहिँ चित्त बुझेको छैन, हाम्रो त्यसप्रति पनि आपत्ति छ। यो या त्यो बहानामा अब अन्तिममा गएर चाहिँ आयोग प्रतिष्ठान खारेजी र आयोग खारेजी र सँगसँगै आदिवासीका सबै उपलब्धिहरू चाहिँ खारेजीमा लिएर गयो भने अब त्यो चाहिँ लिएर जाने बाटोमा चाहिँ सरकार गएको हो भन्ने चाहिँ लागेको छ। त्यस कारणले गर्दाखेरि चाहिँ अब पहिलो चाहिँ हाम्रो के हुन्छ भन्दा हजारौँ पचासौँ हजारको मासबाट हामी खबरदारी गर्ने हो, त्यो खबरदारी सँगसँगै हाम्रो फेरि अशान्तिपूर्ण आन्दोलनहरू हाम्रो चलिरहन्छ। एउटा हामीले चाहिँ यसलाई आन्दोलनकै रूपमा मनाछौँ, देशैभरि आन्दोलन रूपमा मनाइन्छ भने अर्कोचोटि अझ चाहिँ हाम्रो एउटा उत्सव पनि भएको हिसाबले यसमा विभिन्न खालका हाम्रा मनोरञ्जन सांस्कृतिक, हाम्रा चाहिँ धार्मिक, हाम्रा चाहिँ प्रथाजनित परम्पराहरू चाहिँ व्यापक रूपमा चाहिँ हामीले चाहिँ अहिले निकाल्ने चाहिँ कोसिस गरेका छौँ।
अब म जल जमिन र जङ्गल प्राकृतिक स्रोतको कुरा अलिकति गर्न चाहन्छु। आइलो महासन्धि 169 र युएनडिप नेपालले आइलो 169 अनुमोदन गरेको लामो समय बितिसक्दा पनि कार्यान्वयन सुन्ने प्राय छ, यसको पूर्ण कार्यान्वयनको लागि कस्तो दबाब सिर्जना गरिँदैछ?
सम्मानित सर्वोच्च अदालतबाट पनि यो कुरा आदिवासीको सन्दर्भमा फैसला भएको छ। आइलो 169 को सन्दर्भमा हामीले एउटा स्थानीय सरकारको कुरा, बोलियो अधिकार प्राप्त संघीयताको कुरा, प्रदेश सरकारहरू आफैमा चाहिँ अधिकार प्राप्त र बोलियो संघीयता आइसकेपछि, प्रदेशहरू बोलियो भइसकेपछि त्यो कार्यान्वयन गर्न चाहिँ अलिक सहज हुन्छ भन्ने चाहिँ लागेको छ हामीले चाहिँ। आदिवासीले मात्रै भनिरहँदाखेरि आदिवासी कुरा आदिवासीले मात्रै भनिरहेको देखिन्छ, आदिवासी जनजाति महासङ्घले आइएलओ 169 युनियनका कुराहरू र अब अहिले त त्योभन्दा पनि अगाडि गइसकेका छैन, अब कार्बन ट्रेडका कुराहरू छन्, विभिन्न क्षेत्रका कुराहरू छन्, यी सबै कुराहरू चाहिँ गर्दै गर्दाखेरि राज्यबाट हुनुपर्ने एउटा सहयोग एकदमै सुस्त गति, त्योभित्र पनि अब आदिवासीहरूको सन्दर्भमा आदिवासी भन्ने बित्तिकै यहाँको चिन्तन चेतना नाकुन्चाउने छ भने अर्को सम्बन्धित सर्वोच्च अदालतबाट पनि कार्यान्वयन भइसकेका विषयहरू यहाँलाई मैले एउटा स्मरण गराउन चाहन्छु। गोर्खामा बराम समुदायको एउटा चाहिँ स्वायत्त ठाउँलाई चाहिँ सम्बन्धित सर्वोच्च अदालतबाट फैसला भइसकेको छ, त्यो चाहिँ अब स्थानीय तहमा लागू हुन बाँकी छ, कार्यान्वयन गर्न नखोजेको देखिन्छ। सो यो भएको कारणले चाहिँ आदिवासीले प्राप्त गरेका अधिकारहरू जल जमिन जङ्गलसम्म सम्बन्धित र त्यसपछि त्यो सँगसँगै अहिले मैले कुरा गरेँ बेनिफिट सिलिङको कुरा छ भने कार्बन ट्रेडका कुराहरू छन्, योभित्र पनि फेरि आदिवासीहरूको प्रथाजनित परम्पराहरू, त्यसभित्र एक्टिकका कुराहरू छन्, यो आफैमा एउटा अधिकारको हो, नेपाल आदिवासी जनजाति महासङ्घ यसमा लडिरहेको छ, कार्यान्वयन भएको पनि छ र कार्यान्वयन थुप्रै कुराहरू बाजी पनि छन् नजिक गइरहेको छ।
पूर्व सूचना बिना सूचित नगरिकन मन्जुरी नलगिकन भूमि खोज्ने र विस्थापित गर्ने क्रम रोक्नका लागि महासङ्घको भूमिका चाहिँ कडा छ।
यसमा त हामी कहीँ कतै कसैसँग पनि कुनै पनि स्वार्थमा नअल्झिकन नटग्मगाइकन कुनै पनि विकास निर्माणको नाम अहिले भर्खरै हामी हेऱ्यौँ बागलुङको ढोरपाटन जङ्गल संरक्षण गर्ने नाउँमा विकास निर्माण गर्ने नाउँमा हाइड्रोको नाउँमा या फेरि रोड पिचको नाममा विभिन्न बहानामा सामुदायिक वन निर्माणको नाममा आदिवासीका टेरिटोरी ल्यान्ड भोगलन गर्दै आएका भूमिहरू राज्यद्वारा सुनियोजित तरिकाबाट यो चाहिँ क्याप्चर गरिँदैछ। यो चाहिँ प्रमाणै हेर्नुभयो भने परिणामले तथ्यले के देखाउँछ भन्दा वर्ध्य राष्ट्रिय निकुञ्ज कसको भूमि थियो त्यो पहिला, चितवन राष्ट्रिय निकुञ्ज कसको भूमि थियो, त्यसपछि एक्याटको कुरा गर्नुभयो भने त्यहाँ चाहिँ थकाली होइन त्यहाँ चाहिँ गुरुङ ढोरपाटनको कुरा गर्नुभयो भने मगर झन्ज्यालहरू हुनुहोला सबै ठाउँमा राज्यले चाहिँ आदिवासीसँग भूमि चाहिँ जसरी यो यात्री बाहनामा खोसेको छ भूमिहीन बनाउँदै अन्तत कहाँ ल्याउने सोच्या छ हामीलाई थाहा छैन। हामीसँग पनि मरग गर या मरगको मात्रै हामीसँग अब स्थिति आउने होला देखिन्छ कि हामी यो देशबाट यो धरतीबाट यो भूमिबाट जहाँ आदिम कालदेखि हजारौँ वर्षदेखि हाम्रा पुर्खाहरूले रगत बगाउँदै पसिना बगाउँदै आफ्नो भूमि छोडेर जानुपर्ने हुनसक्छ या फेरि हामी राज्यसँग फाइट नै गर्नुपर्ने हुनसक्छ। भूमि जल जमिन जङ्गलसित आदिवासीहरूको अन्याय चिज सम्बन्धका कुराहरू यो नेपालले मात्रै होइन यो अन्तर्राष्ट्रिय मानेका कुराहरू हुन्छन्। डाइभर्सिटीका बायोडाइभर्सिटी संरक्षणका कुराहरूमा आदिवासीका योगदानको विषयमा झन्डै 7% आदिवासीहरूले 80% बायोडाइभर्सिटी संरक्षण गरेछ भन्ने परिणामले आएको छ। आदिवासीहरूलाई संरक्षणको नाममा आरक्षणको नाममा विकास निर्माणको नाममा हाइड्रोको नाममा लिएर गइरहेको गरेर त्यो चाहिँ भूमिबाट चाहिँ उठाउने गरिरहेछ। यो कुनै हालतमा यो चाहिँ गर्नु हुँदैन भनेर पहिलो लडेका छौँ। भूमिको यो माटोको चाहिँ कसैलाई माया छ भने आदिवासी जनजातिहरूलाई नै माया छ। फेरि ल राज्यले ल्याएको कुराहरू हामीले हाइड्रोका कुरा गरौँ। हाइड्रो गर्दै गर्दा हामीले के गरेका छौँ भन्दा एफपिट भनेका छौँ होइन फ्री प्रायर इन्फर्म कन्सेन्ट अथवा स्वतन्त्र जानकारी सहितको मजदुरी खाना यो हाम्रो दोस्रो कुरा हो। यो पहिलो हाम्रोमा चाहिँ गरिनै हुँदैन भन्ने चाहिँ हो होइन। हाइड्रो बनाउने हो भने यहाँले तथ्यलाई मैले प्रमाण पेश गरेँ भने म देशमा गएर बनाएर भने भाइको बन्छ बन्दैन म देशमा हाइड्रो कहाँ बन्ने भयो आदिवासीको क्षेत्रमा बन्ने भयो आदिवासी कहाँ बसेका छ जङ्गल जङ्गलमा बसेका छ चाहिँ खोलाको नदीको छेउमा बसेका छ विकटमा बसेका छ उसलाई चाहिँ राम्रो शिक्षा छैन उसलाई चाहिँ बाटोघाटो छैन उपचार छैन ऊ चाहिँ खोलाको छेउमा बसेका छ हिमालको छेउमा बसेका छ र हाइड्रोहरू कहाँ बनाएको छ त्यहीँ सो यो भएको कारणले पहिलो कुरो चाहिँ त्यो गर्दा दोस्रो कुरो चाहिँ हामी यदि कथम कदाचित त्यो बनाउने नै हो भने पनि हामी सहयोग गर्न तयार छौँ तर पहिला हामीलाई उद्देश्य बताउनु पऱ्यो यसले कसलाई फाइदा हुन्छ यसले कसलाई घाटा हुन्छ हाम्रो संस्कार संस्कृति हाम्रा यहाँबाट उठाउँदै गर्दा हाम्रो भूगोलबाट हाम्रो जमिनबाट हामीलाई उठाउँदै लिएर जाँदाखेरि न्याय क्षतिपूर्ति हुन्छ कि हुँदैन मेरो भाषा मर्ने भयो त्यो म त्यो म यहाँ बोल्ने भाषा अर्को ठाउँमा लिएर गएर माइग्रेसन गराएर जाँदा मैले त्यहाँ भाषा बोल्न पाउँछु कि पाउँदिनँ वन्यजन्तु कुराहरू छन् किरा फट्याङ्ग्राका कुराहरू छन् त्यहाँभित्र भएका भ्याउता माछाका सम्बन्ध कुराहरू छन् तिनीहरूको चाहिँ कुरा के हुन्छ त्यो भन्दै गर्दाखेरि चाहिँ अब त्यो कम्तीमा चाहिँ एक्टिभ चाहिँ अनिवार्य गर्नुपर्छ। एक्टिभ चाहिँ गरिएन भने सरासर यदि योभन्दा निन्दनीय काम योभन्दा अपराध काम अरू केही पनि हुँदैन भूमि छोडेर जाँदैछ उसले आफ्नो बाउको चिहान छोडेर जाँदैछ फुल पूजा गर्ने उस पितृको खान छोडेर जाँदैछ पानीको मुहान छोडेर जाँदैछ उसँग चाहिँ यति अन्यायसित सम्बन्ध हुन्छ जसले आफ्नो बचपना चाहिँ तपाईँको त्यो गुजारेको हुन्छ त्यो भूमि त्यो माटो हजारौँ वर्षदेखि त्यहाँदेखि उसको बाउको पसिना रगत बसेर त्यो छोडेर जाँदै गर्दाखेरि पनि कम्तीमा केही कस्तो एउटा चाहिँ न्यायसँग क्षतिपूर्ति त्यो अनिवार्य दिनुपर्छ। त्यो नदिएको ठाउँमा चाहिँ थुप्रै ठाउँमा राज्यले त्यसो गरेको छ जस्तो तनहु हाइड्रोको कुराहरू छन् थुप्रै ठाउँमा तपाईँको त्यो चाहिँ एउटा विवादित भएको छ। आदिवासी जनजातिहरू यस देशका त जनता हुने छ अब यिनीमाथि नै न्याय गर्नुपर्छ भन्ने सरकारले चाहिँ त्यो अहिले पनि खालको दोस्रो दर्जाको नागरिकको चाहिँ सिन्द्रबरी अप्नाएको छ। नेपाल आदिवासी जनजाति महासङ्घ अधिकारको निमित्त खोल्ने भएको संस्था भएको हिसाबले निरन्तर कसैसँग कम्प्रोमाइज नगरिकन कुनै पनि शक्तिसँग कुनै पनि राजनीतिक दलसँग प्रभावमा नपरिकन नितान्त आदिवासीको सन्दर्भमा जोडदार माग गरिरहेको छ। प्रथाजनित परम्परा र खास गरी भूमिसँगको हाम्रो अन्यान अरे म अहिले भर्खरै हामी बागलिङको ढोरपाटन चाहिँ गएर आयौँ भर्खरै अब हाम्रो घरमा जाँदा हामीलाई चाहिँ त्यहाँ चाहिँ 100 रुपियाँ चाहिँ टिकट काट्नु पर्दो रहेछ। त्यही ठाउँमा गएर चाहिँ तपाईँको के भन्छ अरे अहिले हाइड्रो बनाउने अब हाइड्रो बनाइसकेपछि त्यहाँ त सबै आदिवासीहरू उठाउनु पर्यो। यो चाहिँ सरकारको हिल्लाग्दो र अपराधी चाहिँ मानसिकता म त अब यसरी पनि भन्न चाहे त्यसको कारण नेपाल आदिवासी जनजाति महासङ्घ अब त्यसको विरुद्धमा पहिलो हुनै हुँदैन दोस्रो भयो भने पनि त्यसको चाहिँ उहाँहरूसँग कन्सेन्ट लिन आवश्यक छ। घाटा नाफा सबै राखेर एकचोटि होइन 10 पटक चाहिँ उहाँसँग छलफल गरेर राखिदिनुपर्छ। आदिवासी जनजातिहरूको चाहिने संस्थाहरूसँग जोरदार रूपमा यो अधिकारको सन्दर्भमा, भूमिको सन्दर्भमा, आदिवासीको सवालको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासङ्घ एक इन्च पनि पछि नहटिकन आफ्ना कुरा जोरदार राख्छ। नीतिगत रूपमा नै हाम्रो त्यसमा चाहिँ हाम्रो आफ्नो अडानहरू राखिरहेका छौँ।
कार्बन उत्सर्जनमा एकदमै न्यून सहभागिता भएको छ। जल जमिन र जङ्गलको जसरी सुरक्षा गरेर आएर आफ्नो रोजीरोटी पनि त्यसैमा आधारित बनाउँदै आए। अब कहाँनिर त्यो अप्ठ्यारो दिइरहेका छन् कि जलवायु कोषहरूबाट प्राप्त हुने प्रतिफलमा आदिवासी जनजातिको पहुँच र अधिकार सुनिश्चित अझै हुन सकेका छैन।
यो कार्बन क्रेडिटको विषय चाहिँ पैसासँग खास गरी वित्तसँग सम्बन्धित भएको विषय भयो। हामीले खास गरी एउटा लोकल कम्युनिटी भनेको छ, होइन, एउटा चाहिँ इन्डिजिनियस पिपुल आइपिज भनेको छ। कन्ट्रिब्युसनको आधारमा आदिवासी जनजातिहरूको प्रथागत परम्परा अनुसार चाहिँ अब भूमि संरक्षणको कुरा, वन संरक्षणमा कुरा, योगदानको आधारमा उहाँहरूले पाउनुपर्ने कुराहरू जो छ सरकारले आएर एग्रिमेन्ट गर्दाखेरि, अब डोनरहरूसँग एग्रिमेन्ट गर्दाखेरि म आदिवासी जनजातिहरूको ख्याल गर्छु, आदिवासी जनजातिहरूको प्रथाजनित परम्परालाई मैले सम्मान गर्छु, आदिवासीहरूलाई मैले 50% यो प्रोजेक्टको, कुनै पनि प्रोजेक्टको म आधा 50% चाहिँ त्यसलाई चाहिँ उहाँहरूलाई चाहिँ मैले हामीले सहभागी गराउँछौँ अथवा उहाँहरूको एक्सेस पुर्याउँछौँ भन्ने चाहिँ कुराहरूको मेन्टेन गरेर लिएर आएको हुन्छ भने हाम्रो यहाँ अहिले पनि हामीले अब यो नयाँ कुरा भएको हिसाबले खास गरी अब अहिले कार्बन ट्रेडको विषयमा यहाँहरू सबैलाई थाहा छ नेपालमा रेड प्लसको कुरा आयो, रेड प्लसको विषयमा पनि थुप्रै टिका टिप्पणीहरू भए। तथापि ताल एरियाको छ यो रौतहट 12 पर्सा रौतहटबाट लिएर यो कञ्चनपुर कैलालीसम्मको 13 जिल्लामा खास गरी एउटा पाइलट चाहिँ प्रोजेक्ट चलिसकेपछि रेड प्लसको सन्दर्भमा त्यो सफल भयो भनेर नेपाल सरकारले अहिले 3 प्रदेशमा गरेका छ। त्यसमा पनि अब मैले सुने अनुसार चाहिँ 1 अरब 35 करोड रुपियाँ पहिलो किस्ता आएर अब दोस्रो किस्ता पनि आउने चरणमा छ। तर चाहिँ त्यो अझै पनि जनताको घरमा चाहिँ दैलोमा पुगिसकेको छैन। यो त्यो अन्तर्वार्ता मार्फत पनि तपाईँको रेडियो सञ्चार माध्यम सुन्ने सबै आम जनसमुदायलाई, आदिवासी गैर आदिवासीहरूलाई पनि हामी के भन्न चाहन्छौँ, म के भन्न पनि चाहन्छु भन्दाखेरि एउटा लामो प्रोसेस मार्फत खास गरी अब यो पैसासँग सम्बन्धित भएको हिसाबबाट तपाईँहरूको ओडामा, तपाईँहरूको पालिकामा, तपाईँहरूको जिल्लामा नै यो बजेट आउँछ। यो भन्या मतलब यो पालिकाको मेयरले, पालिका अध्यक्ष, मेयरले, ओडा अध्यक्षहरूले यो पैसा चाहिँ चलाउन पाउनु हुँदैन। यो पैसा सिधै चाहिँ वन विकास कोष भन्छ, वन विकास कोषमा अर्थ मन्त्रालयले 20% राखेर, अहिले 20%मा पनि हामीले धेरै भयो, 20% झन्डै वन तिनवटा प्रदेशको 20%, 8 अरबको 20% चाहिँ अलिक धेरै हुने भयो। त्यस कारण 10%मा यसलाई झार्नुपर्छ भनेर हामी के गर्यौँ भने अब 90% वन विकास कोषमा जान्छ। त्यो वन विकास कोष मार्फत चाहिँ उहाँहरूले विभिन्न उसमा बाँड्नु हुन्छ, त्यसमध्ये चाहिँ अब 49% चाहिँ अहिले 43-49% चाहिँ सामुदायिक वन, त्यसै गरी त्यहाँ त्यसपछि सरकारद्वारा संरक्षित वन, अनि जति पनि उहाँहरूले चाहिँ यो बनाउनु भएको छ त्यो छ भने त्योभित्र रहेर चाहिँ खास गरी आदिवासीहरूको सेक्टरमा उहाँहरूको पर्सेन्टेजको आधारमा चाहिँ 25-25% गरी दिने गरी, र त्यो बाहेक अघि मैले कुरा गरेको थिएँ प्रथाजनित मात्रै प्रथाजनित परम्परालाई चाहिँ संरक्षण र त्यसलाई चाहिँ सम्वर्धन गर्न, प्रवर्धन गर्नको लागि अझ बढी चाहिँ लिएर आउनको लागि हामीले 55% हामीले व्यवस्था गऱ्यौँ। अब यो गर्दा चाहिँ यहाँले भने जस्तै यो गर्दै गर्दा हाम्रो हामीलाई एउटा त आदिवासी अवेरनेस हामीले गर्न बाँकी छ हाम्रो दर्ताबाट पनि, अहिले थुप्रै ठाउँमा हामीले गरिरहेका छौँ, 3 प्रदेशभित्र पनि अहिले हामीले भर्खरै 142 पालिकामा हामी चाहिँ गयौँ, जसमध्ये हामीले महासङ्घले चाहिँ 50 र 71 पालिकामा गऱ्यौँ भने फेको फन्डले पनि 71 पालिकामा गरेका छ। यो चाहिँ अब 2026 अन्तिमतिरबाट यसको पनि पैसा आउने भन्ने छ, र त्यो चाहिँ को कहाँबाट जाँदो रहेछ भने डिभिजन वन कार्यालयमा त्यसको चाहिँ पैसा जान्छ। त्यो पैसा चाहिँ यहाँहरूले त्यो डिभिजन वन कार्यालयको एउटा चाहिँ कोठामा, त्यो कोठा चाहिँ रेड आइसीको एउटा चाहिँ नै कर्मचारी अथवा कुन लेभलको कर्मचारी बस्नु हो, त्यहाँ रेड आइसीको एकजना कर्मचारी खटिनुहुन्छ, उहाँको संयोजकत्वमा नेपाल आदिवासी जनजाति महासङ्घ अनि फेकोपन जिल्लाको हिमवन्ती लगायतका दलित लगायतका 3-4 त्यहाँ चाहिँ समितिले सिफारिस गरेको आधारमा तलबाट, ओडाबाट, पालिकाबाट उहाँहरूले माग गरे अनुसारका बजेटहरू, प्रोग्रामहरू, कार्यक्रमहरू होइन उहाँहरूले प्रथाजनक परम्पराका कुरा गर्नु, उहाँले आफ्नो ज्ञानशीलका कुरा गर्नुहोला, उहाँले अवेरनेसका कार्यक्रम गर्नुहोला, उहाँहरूले विकास निर्माणका कार्यक्रम गर्नुहोला, उहाँहरूले प्रपोजल हाल्नुहुन्छ, त्यो प्रपोजल ट्रान्स छनौट हुन्छ र पर्सेन्टेज ठ्याक्कै त्यो पर्सेन्टेज आदिवासीको 25% हो भने 25% नै पुग्ने गरी त्यो चाहिँ लिएर जानुहुन्छ र त्यसको लागि चाहिँ अहिले हामीले अवेरनेस कार्यक्रमहरू गरिरहेछौँ। यो सन्दर्भमा आदिवासी जनजाति महासङ्घले एउटा अभिभावकीय भूमिका निर्वाह गरेको छ। कतिपय सन्दर्भमा हामी पनि त्यहाँ चाहिँ अब सक्रियता निष्क्रियताको कुरा रहन्छ भने कतिपय ठाउँमा चाहिँ हामीले राज्यसँग चाहिँ माग्ने सन्दर्भमा राज्यले आफ्नो अधिकारको लागि डट्ने सन्दर्भमा हामी चाहिँ एक इन्च पनि पछाडि नगरिकन अगाडि हामी डट्याछौँ।
हामीले अब आदिवासीसँग रहेको जडीबुटी कृषि खाद्य सुरक्षा सम्बन्धी परम्परागत ज्ञानलाई आधुनिक बौद्धिक सम्पत्ति आइपिआर र पेटेन्ट राइटसँग जोड्न सकिन्न?
होइन, अहिले एकदमै राम्रो कुरा उठाउनुभयो। अहिले हामीले गर्न खोजेको पहिलो कुरा नै यही हो। जस्तो हामी अहिले हाम्रो आदिवासी जनजाति महासङ्घले 32 विश्व आदिवासी दिवस मनाउँदै गर्दाखेरि अहिले विभिन्न कुराहरू मैले त्यो सबै राख्न सम्भव भएन। जस्तो अहिले एउटा नर्मली एउटा हामीले खानाको परिकारको कुरा गऱ्यौँ, खाना लाइभ हुन्छ। अर्को हाम्रो चाहिँ पोसाकको कुराहरू हुन्छ, पोसाक चाहिँ अहिले हामीले लाइभ जस्तो हाम्रो यहाँ अलिक बढी ठ्याक्क हरेक कसैले बुझ्ने सबै आदिवासीहरूले आफ्नो आफ्नो छ। जस्तो मगरको कुरा आयो भने मगरले कुर्केटो बनाउला, उदाहरण दिए, त्यो एउटा लाइभ हुनु पऱ्यो। अहिले हाम्रो लाइभ हुन्छ त्यहाँ, थारूले ढकिया बोल्ला, त्यो ढकिया चाहिँ अहिले खुल्ला मञ्चमा लाइभ हुने भयो त्यहाँ ढकिया। अथवा हाम्रो चाहिँ शेर्पाले एउटा चाहिँ बक्खु बोल्ला, त्यो बक्खु चाहिँ तपाईँको तान लगाएर, गुरुङले एउटा चाहिँ तपाईँको भनेक बोल्ला, मगरले एउटा घलेक बोल्ला, त्यसको पनि तान लगाएर एउटा लाइभ हामीले चाहिँ त्यहाँ गराउँछौँ। यो भने मतलब चाहिँ हामीले यही हो, एउटा प्याटर्न राइटको कुरा के हुन्छ भन्नुहुन्छ भन्दा, जस्तो अहिले 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 खासमा हामी गर्न खोजेको विषय नै कम्तीमा आदिवासीहरूले पहिला हाम्रो यो हो भन्नु पऱ्यो। अघि मैले कुरा गरेँ भौतिक अभौतिक सांस्कृतिक सम्पदाहरूका कुरा, जस्तो अहिले अहिले हामीले मगरले कुरा गर्दै गर्दा हाम्रो कौरा कुरा गऱ्यौँ, कौरा मगर भाषामा कान रहा हामी आयौँ भन्ने हुन्छ, होइन? अब यो ऋषि घिरिङ तनौको ऋषि घिरिङबाट यसको उत्पत्ति भयो। अब यो कान रहा, कान भनेको हामी, रहा भनेको आयौँ, होइन? मगर भाषामा भन्ने हिसाब छ कान रहा, पछि चाहिँ कौरा भयो। एउटा भौतिक प्याटर्न राइट लिने कुरा, एउटा अभौतिक कुराको प्याटर्न राइट लिने कुरा, यहाँले भने जस्ता त्योलाई पनि अब अलिकति आधुनिकतामा ढाल्ने कुरा। हिजोका हाम्रा बाबुबाजे झाडफुक गरेका अब झाँक्रीका कुरा छ, अहिले हामीले झाँक्रीलाई विशेष चाहिँ कुराहरू गरिरहेका छौँ, अहिले ढिम्रे नाच लिएर आउँदैछौँ हामी चाहिँ, त्यो नितान्त चाहिँ एउटा चाहिँ एकदम आधुनिक आदिम कालदेखिको हुन्छ। त्यो ढिम्रे चाहिँ माथि एउटा टाउकामा फेटा हुन्छ अनि तल चाहिँ एउटा लगाउने मात्रै हुन्छ, बिचमा चाहिँ ऊ हुन्छ र त्यो एकदम आदिम कालदेखि। त्यो भने चाहिँ यो लुगा सिउने मेसिनको कन्सेप्ट आउनुभन्दा हजारौँ वर्षदेखि एउटा लपेटो रुखको बोक्रा लपेटे जस्तो अनि जानवरको छाला लपेटे जस्तो हाम्रो एउटा यो बाजो चाहिँ लपेटे खालको अधिकतम आदिवासीहरूका प्रथाजनित अथवा सांस्कृतिक आफ्ना प्याटर्न राइट भएका, जस्तो यहाँले भने जस्तै होइन सेलरोटी भुटानको प्याटर्न राइट भुटानले जाने हो दावी गर्यो भने जस्तै हाम्रो आदिवासीहरूभित्र पनि यो एउटा चाहिँ पहिला अगाडि ल्याउने कुरा र यसलाई चाहिँ तपाईँको सम्बोधन गर्ने कुरा र अर्को कुरा यसलाई चाहिँ कसरी अब व्यापारसँग पनि आदिवासीको चाहिँ तपाईँको लाई बजारसम्म ल्याउने कुरा एकदमै सिरियसली लागेका छौँ। सरकारले अझै बढी सहुलियतता दिएर विदेशले भनिदिनुपर्ने, बाहिरकोले भनिदिनुपर्ने, ओहो तिनीहरूकोमा यति धेरै डाइभर्सिटी रहेछ, अब एकजना चाहिँ विदेशबाट घुम्न आएको डलरले नेपालको चाहिँ खाना मात्रै चाहिँ मैले टेस्ट गर्दै हिँडेँ भने पनि 6 महिना लाग्छ भनेर उसले भन्यो भने मतलब त कति डाइभर्सिटी रहेछ यहाँ त, होइन? अब आदिवासीका अलग होला, गैर आदिवासीका अलग होला, सो यो सबै कुराहरू त नेपालको हाम्रो आफ्नो धन हो भन्ने खालको चाहिँ अब यो राज्यबाट हुनुपर्ने हो। सो अब त्यो भएको छैन, तथापि केही कुराहरू चाहिँ भएका पनि छन्, त्यो राम्रा कुराहरू पनि भएका छन्। जति पनि लुकेका विषयवस्तुहरू छन् अहिले पनि थुप्रै अजेलमा पारिएका छन्, धेरैका नामहरू चाहिँ अपभ्रंश बनिएका छन्, आदिवासीपन अनि ब्याक टु नेचर, ब्याक टु इन्डिजिनियस, होइन? अब ब्याक टु नेचरमा जानुभयो भने तपाईँ त अहिलेको यो 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 अवस्थामा त होइन, अब आफैमा राम्रो हुने होला, होइन? नेचर भनिसकेपछि चाहिँ तपाईँको आदिवासीका कुरा होला, जल जमिन जङ्गल आदिवासी जनजातिका कुराहरू होला, त्यसमा अरू समुदायका पनि कुरा होला, कन्ट्रिब्युसनका कुराहरू होला, त्यो भएको कारणले चाहिँ हामी यसमा एकदमै प्रयत्नशील छौँ। हामी चाहिँ आदिवासी जनजाति समुदाय, नेपाली जनता सबैलाई हामी समानताको समताको हामी चाहिँ कुरा गर्छौँ र हाम्रो आदिवासी जनजाति महासङ्घ कुनै पनि आदिवासीका अधिकारको सम्बन्धी पछाडि हट्दैन, कुनै पनि प्रभावमा पर्दैन भन्ने सम्बन्धी कुरा राख्न चाहे।
अब अन्तिममा महासचिवज्यू, प्रकृति र संस्कृति बीचको यो अन्तर सम्बन्ध अनि साइनो नै मूलभूत रूपमा मुख्य पहिचान हो,
एक्ज्याक्टली अब यो प्रकृति र संस्कृतिको सन्दर्भमा मलाई पनि म व्यक्तिगत रूपमा र अस्ति हामी संस्थागत रूपबाट पनि जनताहरूसँग जाने मौका मिल्यो. यो प्रकृति र संस्कृतिको कुरा त्यही नै हो. त्यो प्रकृतिसँग आदिवासी कसरी बाँचेको छ, कसरी उसको लेनदेन छ, कसरी टिकेको छ, उसको संस्कार र संस्कृति र प्रकृतिसँग एक आपसमा कसरी गाभिएका छन्, त्यो चाहिँ एकदमै महत्त्वपूर्ण छ. त्यो भनेर चाहिँ कस्तो हो भन्दा प्रकृतिसँगको हाम्रो संस्कृति भने अक्सिजनै हो. प्रकृति भनेको चाहिने रुख, पानी, जङ्गल, बोट बिरुवा, जडीबुटी, जमिन, जङ्गल, यिन प्रकृति हो. यो प्रकृतिमा को चाहिँ अहिलेसम्म चाहिँ तपाईँको हजारौँ वर्षदेखि सङ्घर्ष गरेर मिलेर सहकार्य गरेर आएको छ भने आदिवासी आएको छ. त्यो सँगसँगै यसको संरक्षण कसले गरेको छ, कुरो संरक्षणको कुरा हो. प्रकृति बिना होइन अथवा जल जमिन जङ्गल बिना आदिवासीहरू बाँच्नै सक्दैन. पानीबाट माछा निकाले जस्तो गरी नै चाहिँ प्रकृति र आदिवासीहरू छुट्याउन सकिँदैन, मिल्दैन. त्यसको कारण चाहिँ एकदमै हाम्रो घनिष्ठ सम्बन्ध जो मैले अघि कुरा गरेँ अक्सिजनको कुरा गरेँ, बिल्कुलै अब प्रकृतिसँग आदिवासीको साइनको सम्बन्धको कुरा होइन. उसलाई चाहिँ अब धान काट्ने गर्दाखेरि धान मकै बाली मकै स्याहार्ने गर्दाखेरि हेर्ने प्रकृतिलाई चढाएर देउतालाई चढाएर पितृलाई चढाएर लाउँदाखेरि पनि प्रकृति पानी परेर प्रकृतिलाई चाहिँ पूजा गरेर पानी पार अथवा खेतीबाली लगाउँदा ती सबै कुराहरूसँग यो हामीले शब्दद्वारा पनि वर्णन गर्न सक्नुहुँदैन. त्यस्तो खालको अन्यसरी सम्बन्ध छ प्रकृति र संस्कृतिसँगको साइनो एकदमै अटुट साइनो छ भन्ने मैले कुरा राख्न चाहन्छु.
हस् महासचिवज्यू, 32 विश्व आदिवासी दिवसका सन्दर्भमा यी कुराकानीहरू गरिदिनु भयो, यहाँलाई पनि शुभकामना छ, सपरिवार शुभकामना र सबैलाई शुभकामना छ.
धन्यवाद. तपाईँ लगायत तपाईँको टिम, तपाईँको मिडिया, तपाईँ मार्फत सुन्ने आम जनसमुदायलाई पनि 32 विश्व आदिवासी दिवसको यहाँलाई धेरै धेरै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ. काठमाडौँमा हुने, बागमतीमा हुने तपाईँ आदिवासी जति पनि समुदाय हुनुहुन्छ, यो यदि सुन्नु भएको छ भने चैत यो साउन 24 गते आइतबारको दिन पर्छ, अगस्त 9 अङ्ग्रेजी तारिकको खुला मञ्चमा आफ्नो वेशभूषामा सजिएर मैले आउनको लागि पनि निमन्त्रणा गर्न चाहन्छु. हस्त, धन्यवाद.
नेपिनका महासचिव विमल सारु मगरज्यूसँग गरिएको यो कुराकानीसँगै कार्यक्रम साइनोको आजको समय सकिएको प्राविधिक मित्र अरविन्द विक्रम राणाले सङ्केत गर्नुभएको छ. अब हाम्रो भेट अर्को साता शनिबार बिहान 8 बजे हुनेछ. कार्यक्रम कस्तो लाग्यो? कृपया आफ्ना सल्लाह सुझावहरू रेडियो अन्नपूर्ण 93.4 मेगाहज पोखरा र रेडियो मर्स्याङदी 95 मेगाहज लमजुङलाई दिनुहोला. कार्यक्रमका लागि समय दिनुहुने नेफिनका महासचिव विमल सारु मगरज्यूलाई धेरै धेरै धन्यवाद. म अर्जु विष्ट सल्यानी वजेल पढ्छु. नमस्कार. कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासङ्घको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो. यसमा आइसिआईको आर्थिक सहयोग, नेफिन र वाइएईको सहकार्य रहेको छ.